नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2082 साल असोज महिनाको 11 गते शनिबार, असोज शुक्ल पक्ष पञ्चमी तिथि, तदनुसार सेप्टेम्बर 27 तारीक सन् 2025, नेपाल सम्वत 1145। कार्यक्रममा पहिलो समाचार गोर्खापत्रबाट लिँदैछौं। सरकारको प्राथमिकतामा दात्री निकायको समर्थन शीर्षकमा गोर्खापत्रले मुख्य खबर छापेको छ। जेएनजी आन्दोलनपछिको सरकारको आर्थिक कार्यदिशा र प्राथमिकताबारे सरकारले नेपाल स्थित स्थानीय दात्री निकायका प्रमुखसँग छलफल गरेको छ। जेएनजी आन्दोलनका क्रममा उठाइएको भ्रष्टाचार विरोधी तथा पारदर्शिताको मागलाई सम्बोधन गर्न तथा आन्दोलनका क्रममा भएको भौतिक क्षतिको पुनर्निर्माण लगायतलाई समेट्ने गरी सरकारले ल्याएको आर्थिक कार्य योजनामा दात्री निकायले सहमति जनाएको अर्थ मन्त्रालयका प्रवक्ता टंक प्रसाद पाण्डेयले जनाउनु भएको छ। यसअघि भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलनपछि बनेको सरकारका मन्त्रीसँग नेपाल स्थित कूटनीतिक नियोग, दात्री निकाय तथा विकास साझेदारका प्रतिनिधिले बेग्ला बेग्लै भेटघाट र छलफल गरेका थिए। त्यसपछि हिजो अर्थ मन्त्रालयमा विकास साझेदारसँग सरकारले सामूहिक बैठक गरेको हो। साथै नेपालमा हाल भएको परिवर्तनपछि गठित अन्तरिम सरकार युवाको चाहना अनुरूप पारदर्शिता, जवाफदेहिता, भ्रष्टाचार मुक्त समाज र विधिको शासन स्थापनामा प्रतिबद्ध रहेको बताउनुभयो। आन्दोलनका कारण सार्वजनिक तथा निजी क्षेत्रमा ठूलो आर्थिक क्षति भएको उल्लेख गर्दै अर्थमन्त्री खनालले उपयुक्त खर्च कटौती र मितव्ययिताका माध्यमबाट पुननिर्माण अघि बढ़ाइने र आर्थिक सुधारका कार्यक्रमलाई तीव्रता दिइने उल्लेख गर्नुभयो। वहाँले विकास साझेदारले नेपालको आर्थिक तथा सामाजिक विकासमा उल्लेख्य योगदान पुर्याउँदै आएकोमा धन्यवाद दिँदै वर्तमान सरकारका तत्कालका प्राथमिकताबारे प्रकाश पार्नु भएको थियो। बैठकमा विकास साझेदारका तर्फबाट संयुक्त राष्ट्र संघीय आवासीय संयोजक यूएनएचसीआरका प्रतिनिधि, नेपालका लागि जापान, दक्षिण कोरिया, संयुक्त अधिराज्य, स्विजरल्याण्ड, फिनल्याण्ड र अस्ट्रेलियाका राजदूत, भारत र नर्वेका प्रतिनिधि, युरोपियन युनियन, विश्व खाद्य कार्यक्रमका प्रतिनिधि लगायतले आफूहरू नेपालको वर्तमान अवस्थाप्रति जानकार रहेको र वर्तमान सरकारले लिएका नीति तथा कार्यक्रमप्रति सहमति जनाउनुभयो। विकास साझेदारले चालू रहेका आयोजनालाई निरन्तरता दिने र थप कार्यक्रम सञ्चालनका लागि नेपाल सरकारसँग सहकार्य गर्न सधैँ तयार रहेको उल्लेख गरेको अर्थ मन्त्रालयले जनाएको छ। जापान र युरोपेली संघको छलफल उपशीर्षक दिँदै गोर्खापत्र लेख्छ, ऊर्जा जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात एवं शहरी विकास मन्त्री कुलमान घिसिङसँग हिजो नेपालका लागि जापानका राजदूत मायदा तोरु र युरोपेली संघका राजदूत भेरोनिक लोरेन्जोसँग भेट गरी सहयोगका क्षेत्रबारे छलफल गर्नुभएको छ। नेपालको आर्थिक तथा सामाजिक विकासका लागि लामो समयदेखि महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रूपमा रहेको जापानका राजदूतसँगको भेटमा जापानले नेपाललाई पुर्याउँदै आएको द्विपक्षीय अनुदान, ऋण, बहुपक्षीय तथा प्राविधिक सहायता, हाल सञ्चालित आयोजनाको कार्यान्वयनको अवस्था लगायतका विषयमा छलफल भएको थियो। जापानको सहयोगमा निर्माणाधीन नागढुङ्गा सुरुङका लागि आवश्यक थप सहायता, बीपी राजमार्ग पुनर्निर्माण, 140 मेगावाटको तनहुँ जलविद्युत आयोजनाका लागि आवश्यक थप सहायता, कोटेश्वर चोक सुधार, विद्युत प्रसारण लाइन तथा वितरण प्रणाली सुधारका लागि सञ्चालित आयोजनाको प्रगति लगायतका विषयमा छलफल भएको थियो। सरकारको प्राथमिकतामा दात्री निकायको समर्थन, गोर्खापत्रको मुख्य समाचार हो यो। सरकारी पूर्वाधारतर्फ 1 खर्ब 4 अर्बको क्षति, यो शीर्षक नागरिकको मुख्य समाचारको हो। जेएनजी आन्दोलनका क्रममा गत भदौ 24 गते सरकारी भवन र सवारी साधनमा आगजनी तथा तोडफोड हुँदा 1.4 अर्ब रूपियाँ बराबरको क्षति भएको छ। करिब 1 अर्ब रूपियाँ बराबरका सरकारी भवन र 4 अर्ब रूपियाँ बराबरका सवारी साधन क्षति भएको प्रारम्भिक विवरण नेपाल इन्जिनियर्स एसोसिएशनको एउटा टोलीले संकलन गरेको हो। सरकारी पूर्वाधारतर्फ देशभरि भएको क्षतिको विवरण संकलन गरिरहेको उक्त टोलीमा शहरी विकास तथा भवन निर्माण विभागका प्रतिनिधि र इन्जिनियरहरू रहेका छन्। सरकारी पूर्वाधारतर्फ भएको क्षतिको प्रारम्भिक विवरण संकलन गरेको उक्त टोली विस्तृत विवरण संकलनमा पनि जुटिरहेको एसोसिएशनले जनाएको छ। सरकारी पूर्वाधारतर्फ 1.4 अर्बको क्षति नागरिकको मुख्य समाचारको शीर्षक हो। आन्दोलन प्रभावित व्यवसायीलाई ऋणमा सुविधा शीर्षकमा गोर्खापत्रले अर्थ पृष्ठमा खबर प्रकाशित गरेको छ। सरकारले गत भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलनका क्रममा क्षति भोगेका उद्यमी व्यवसायीलाई कर्जा पुनर्तालिकीकरण तथा पुनर्संरचनाको सुविधा दिने भएको छ। नेपाल राष्ट्र बैंकले हिजो बैंक तथा वित्तीय संस्थाहरूलाई यस सम्बन्धी व्यवस्था गर्न निर्देशन दिएको छ। राष्ट्र बैंकको निर्देशन अनुसार क्षति भएका उद्योग व्यापार व्यवसाय प्रतिष्ठान तथा ऋणीले आगामी पुष मसान्तसम्म कर्जा पुनर्तालिकीकरण तथा पुनर्संरचनाको सुविधा पाउनेछन्। राजधानी लगायत देशका विभिन्न क्षेत्रमा जेएनजी आन्दोलनका क्रममा भएको तोडफोड़ र आगजनीका कारण क्षति भएका उद्योग व्यापार व्यवसाय प्रतिष्ठान तथा ऋणीलाई यस्तो सुविधा दिन लागि हो। आन्दोलन प्रभावित व्यवसायीलाई ऋणमा सुविधा गोर्खापत्रको अर्थ पृष्ठको खबर हो। मानवाधिकार आयोगद्वारा अनुगमन प्रतिवेदन सार्वजनिक शीर्षकमा नागरिकले भित्री पृष्ठमा खबर प्रकाशित गरेको छ। राष्ट्रिय मानवाधिकार आयोगले गत भदौ 23 र 24 गते जेएनजी पुस्ताको प्रदर्शनका क्रममा भएका घटनाको अनुगमन प्रतिवेदन सार्वजनिक गरेको छ। उक्त प्रदर्शनको आयोगको टोलीले भदौ 23 गते बिहान करिब 10:35 बजे प्रदर्शन स्थल माइतीघर मण्डलामा पुगी अनुगमन शुरू गरेको थियो। टोलीले हालसम्मको अनुगमन र अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको जनाएको छ। आयोगले अनुगमनका क्रममा टोलीले प्रदर्शनकारीतर्फ र सुरक्षाकर्मीतर्फका घाइते तथा मृतकको अवस्थाका सम्बन्धमा जानकारी लिएको र विभिन्न अस्पतालमा घाइतेको उपचार नेपाल सरकारबाट निशुल्क भएको भन्ने जानकारी पाएको जनाएको छ। उपचार पश्चात केही घाइते घर फर्किएको र केही घाइते हालसम्म पनि उपचारमा रहेको भन्ने जानकारी पाइयो। आयोगले जिल्ला प्रहरी परिसर काठमाडौँबाट प्राप्त गरेको विवरण अनुसार सर्वसाधारणतर्फ 968 जना घाइते भएको र 45 जनाको मृत्यु भएको पाइएको जनाएको छ। सुरक्षाकर्मीतर्फ 3 जनाको मृत्यु भएको, 1379 जना घाइते भएका, 137 जना अस्पताल भर्ना भएकोमा हाल 9 जना उपचाररत रहेको भन्ने पाइएको आयोगले जनाएको छ। मानवाधिकार आयोगद्वारा अनुगमन प्रतिवेदन सार्वजनिक नागरिकले भित्री पृष्ठमा खबर बनाएको छ। कोशी राजमार्ग 1 महिनादेखि ठप्प शीर्षकमा गोर्खापत्रको भित्री पृष्ठमा खबर प्रकाशित छ। अविरल वर्षासँगै मकालु गाउँपालिका 3 सम्माटार नेताभीर क्षेत्रमा खसेको ठूलो पहिरोका कारण उत्तर दक्षिण कोशी राजमार्ग करिब 1 महिनादेखि पूर्ण रूपमा अवरूद्ध भएको छ। करिब 500 मिटर सड़क बगाउँदा भोटखोला गाउँपालिका सहित उच्च पहाड़ी क्षेत्रसँगको सम्पर्क विच्छेद भएको छ। संखुवा सभाको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछे दर भोटेका अनुसार सड़क नै बाहिरी सम्पर्कको एकमात्र माध्यम भएकाले स्थानीयवासी निकै ठूलो समस्यामा परेका छन्। उहाँले भन्नुभयो, दशैं लागिसक्दा आवत जावत मात्र होइन आवश्यक सामग्री आपूर्ति र बिरामीलाई अस्पताल लैजान समेत समस्या भएको छ। उत्तरी क्षेत्रका स्थानीय जोखिम मोलेर पैदल यात्रा गर्न बाध्य भएका छन्। सड़क अवरूद्ध भएपछि खाद्यान्न, इन्धन र दैनिक उपभोग्य सामग्रीको आपूर्ति रोकिएसँगै बजारमा अभाव देखिन थालेको छ। व्यापारी चाडपर्वका लागि सामग्री ल्याउन नसक्दा थप चिन्तामा छन्। यात्रुवाहक र माल सामान ढुवानी गर्ने गाड़ी बाटोमै रोकिएपछि व्यापारी तथा उपभोक्ताले मार खेपिरहेका छन्। यस्तै आपतकालीन औषधि स्वास्थ्य सामग्री अभाव भएको स्थानीयको गुनासो रहेको छ। कोशी राजमार्ग एक महिनादेखि छप्प, गोर्खापत्रको भित्री पृष्ठको खबर हो यो। पहिरोबाट सड़क जोगाउन रक सेड शीर्षक दिँदै गोर्खापत्रले अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। मुलुकका अधिकांश पहाड़ी र हिमाली क्षेत्रमा बनाइएका राजमार्ग पहिरोले पूर्ने र आवागमन अवरूद्ध हुने घटना बढ़दै गएका छन्। यस्तो अवस्थामा राजमार्ग र सड़क निर्माण गर्ने शैली र प्रविधिमै सुधारको आवश्यकता देखिएको छ। नारायणगढ मुगलिन सड़क खण्ड स्थित तुइन खोलामा पटक पटक गएको पहिरो यसको पछिल्लो उदाहरण हो। त्यहाँ पहिरोले सड़क पुरिदा दुई पटक गरी 105 घण्टा यातायात नै ठप्प हुँदा सयौं सवारी साधन अलपत्र बने भने हजारौं यात्रीले शास्ति खेप्नु पर्यो। केही समय यता राजमार्ग र सड़कमा पहिरो खस्ने र त्यसलाई हटाउने नियमित प्रक्रिया जस्तै भएको छ। गत वर्ष नारायणगढ मुगलिन सड़क खण्डकै सिमताल भन्ने ठाउँमा असार 28 गते गएको लेदो सहितको पहिरोले दुईवटा बस बगाउँदा 65 जना यात्री बेपत्ता भए। दुईवटै बस अहिलेसम्म फेला परेका छैनन्। मुलुकका अधिकांश राजमार्गसँग यस्तै कथा र व्यथा जोड़िएको छ। तैपनि पहिरोबाट बस्न स्थायी समाधान खोज्ने भन्दा पनि परम्परागत सोच शैली र प्रविधिकै पछाडि दौड़ने क्रम अझै छ। पहिरोको समस्या समाधानका लागि नेपाल जस्तो भूबनोट भएको मुलुकमा राजमार्ग र सड़क निर्माण गर्दा पहिरो जाने सम्भावना रहेका ठाउँमा रक सेड गर्न सम्बन्धित विज्ञको सुझाव रहेको छ। पहिरोबाट सड़क जोगाउन रक सेड, यो शीर्षक हो गोर्खापत्रको अग्र पृष्ठको। गाउँ उठीबास लगाउँदै मुक्तेनको पहिरो शीर्षकमा अन्नपूर्णले अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। वर्षौंदेखि बसिरहेको घर आफैले भत्काउनु पर्दा धनकुटाको सागुरी गढ़ी गाउँपालिका 6 मुक्तेन गाउँका रणबहादुर मगरको मन उदास थियो। पहिरोको जोखिमले घर भत्काउनु पर्दा गहभरि आँसु थिए। घर बारी बस्नै नहुने गरी पहिरोले भाँसिएपछि दुई तले घर भत्काउन उहाँ बाध्य हुनुभयो। मंगलबार उहाँको घर भत्काउन छर छिमेकीले सहयोग गरिरहेका थिए। घरसहित उहाँको 23 रोपनी जग्गा थियो। 23 रोपनी जग्गा मध्ये अधिकांश भूभाग पहिरोले चर्किएको छ। अहिलेसम्म करिब 7 रोपनी जग्गा पहिरोले लगिसकेको रणबहादुरले बताउनुभयो। बाँकी भएको जग्गा पनि चर्किएको छ। वर्षेनी पहिरोको क्षेत्र बढ्दै गइरहेको छ। त्यो जग्गा पनि पहिरोले कुन दिन लाने हो टुङ्गो छैन, कुन बेला लैजाने हो भन्ने पिरलो लागिरहने उहाँ बताउनुहुन्छ। ढुङ्गा माटो र टिनको छानोले बनेको उहाँको दुई तले घर चर्किएर बसोबास गर्न नमिल्ने अवस्थामा पुगेको थियो। घरको भित्री भाग चर्किएका थिए। आँगन 1 फिट तल धसिएको छ। हालै निर्माण गरेको पक्की शौचालय समेत चर्किएको छ। उहाँको परिवारमा 7 जना रहेका छन्। गाउँ नजिकैको पहिरो विस्तारै बस्तीसम्म आइपुगेको छ। पछिल्लो समय दर्जन भन्दा बढ़ी घर परिवार विस्थापित भइसकेका छन्। अरू घर परिवार पनि विस्थापित हुने क्रममा छन्। केही दिन अघि मात्रै लगातार विरल वर्षापछि खसेको पहिरोले 9 घर उच्च जोखिममा परेका थिए। घरहरू बस्नै नहुने गरी चर्किएका छन्। स्थानीयले घर भत्काएर अन्यत्र अस्थायी टहरा बनाएर सर्न थालेका छन्। गाउँ उठीबास लगाउँदै मुक्तेनको पहिरो अन्नपूर्णको अग्रपृष्ठको समाचार हो यो। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
सजिलो छ है एन्टी एप, अहिले नै डाउनलोड गर, 1 GB डेटा फ्रीमा प्राप्त गर।
हातमा एन्टी एप छ त सजिलो सुविधा लिन,
रिचार्ज गर्न होस् या ब्यालेन्स ट्रान्सफर गर्न, कल डिटेल डेटा भोइसको स्ट्याटस थाहा पाउन, गिफ्ट प्याक पठाउन वा फाइबर इन्टरनेटको जानकारी पाउन। सजिलो छ है एन्टी एप, अहिले नै डाउनलोड गर, 1 GB डेटा फ्रीमा प्राप्त गर।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। भारतीयलाई पनि भिजिट भिसामा तेस्रो मुलुक पठाउने धन्दा, 7.5 महिनामा 6,000 उडाइयो, कान्तिपुरले मुख्य खबर बनाएको छ। सहसचिव तीर्थराज भट्टराई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय प्रमुख रहेका बेला नो अब्जेक्सन सर्टिफिकेट एनओसी बिनै 6,000 भारतीय नागरिकलाई तेस्रो मुलुक पठाइएको खुलेको छ। भट्टराई 23 असोज 2081 7.5 महिनासम्म विमानस्थलमा प्रमुख अध्यागमन अधिकृत रहनु भएको थियो। ती भारतीयबाट रकम असुलिएर सेटिङमा तेस्रो देश उडाएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको अनुसन्धानमा खुलेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसाका नाममा मानव तस्करी हुने गरेको सूचना पाएपछि सूक्ष्म निगरानी गरिरहेको आयोगले गत 7 जेठमा अध्यागमनमा छापा मारेर अनुसन्धान अघि बढ़ाएको थियो। भारतीयलाई पनि भिजिट भिसामा तेस्रो मुलुक पठाउने धन्दा, 7.5 महिनामा 6,000 उडाइयो, कान्तिपुरको मुख्य समाचारको शीर्षक हो। दशैंका लागि नुवाकोट आइपुगे च्याङ्ग्रा शीर्षकमा अन्नपूर्णले अर्थपृष्ठमा खबर बनाएको छ। त्रिदेशीय मार्ग अन्तर्गतको रसुवागढ़ी नाका बाढ़ीका कारण ठप्प भएपछि मुस्ताङ हुँदै बड़ा दशैंको च्याङ्ग्रा नुवाकोट आइपुगेका छन्। च्याङ्ग्राका पारखीहरूले दशैंका लागि खरिद गर्न थालेका छन्। पहिले रसुवागढ़ी नाका हुँदै सयौंको संख्यामा बड़ा दशैंका लागि च्याङ्ग्रा नुवाकोट हुँदै काठमाण्डुसम्म पुग्ने गरेकोमा यस वर्ष बाढ़ीले रसुवागढ़ी नाकाको पक्की पुल र सड़क मार्ग क्षति गरेपछि व्यापारीहरूले मुस्ताङ पुगेर कोरला नाकाबाट दशैंका लागि च्याङ्ग्रा नुवाकोट ल्याइपुर्याएका हुन्। दशैंका लागि नुवाकोट आइपुगे च्याङ्ग्रा अन्नपूर्णको अर्थ पृष्ठको खबर हो यो। 10 नाकामा पशुको स्वास्थ्य परीक्षण शीर्षकमा गोर्खापत्रले अर्थपृष्ठमा खबर छापेको छ। उपत्यकामा भित्रिने विभिन्न 10 वटा नाकामा खसी बोका र राँगा भैँसीको स्वास्थ्य परीक्षण शुरू गरिएको छ। दशैंमा उपत्यकामा मासुका लागि धेरै संख्यामा पशुपन्छी खपत हुने र बिरामी अस्वस्थकर खसी बोका र राँगा भैँसी भित्र नसक्ने भएकाले नाकामा स्वास्थ्य परीक्षण गरिएको पशु सेवा विभागले जनाएको छ। दशैंमा उपत्यकामा ठूलो संख्यामा खसी बोका, राँगा भैँसी, कुखुरा र माछा खपत हुने गर्छ। 10 नाकामा पशुको स्वास्थ्य परीक्षण गोर्खापत्रको अर्थ पृष्ठको समाचार हो यो। चाडपर्वमा प्रहरीद्वारा कुकुर सहितको गस्ती शीर्षक दिँदै नागरिकले भित्री पृष्ठमा खबर बनाएको छ। कास्की प्रहरीले चाडपर्व सुरक्षा योजना लागू गरेको छ। बड़ा दशैंको अवसरमा आम नागरिकको शान्ति सुरक्षा र अमन चयन कायम गर्न चाडपर्व सुरक्षा योजना लागू गरिएको हो। त्यसका लागि कास्कीमा मात्रै 923 जना प्रहरी परिचालन गरिएको जनाइएको छ। कास्की प्रहरीले बड़ा दशैंको अवसरमा कुनै पनि अप्रिय घटना, दुर्घटना, चोरी, डकैती वा लुटपाट हुन नदिन कुकुर सहितको चेकिङ शुरू गरेको जनाएको छ। चाडपर्वमा प्रहरीद्वारा कुकुर सहितको गस्ती, यो समाचार नागरिकको भित्री पृष्ठको हो। राजमार्ग अवरूद्ध भएपछि बढ़ाइयो ताजा तरकारीको मूल्य शीर्षकमा कान्तिपुरको अर्थ पृष्ठमा खबर छ। पहिरोले राजमार्गहरूमा अवरोध सिर्जना गरेसँगै हरियो तरकारीको मूल्य बढ़न थालेको छ। उपत्यका भित्रिने मुख्य नाका नागढुङ्गा नारायणगढ़ सड़क अन्तर्गत धादिङको जवाङ खोला र चितवन तुइन खोलामा पहिरो खसेपछि उपत्यकामा पर्याप्त तरकारी नभित्रिँदा मूल्य बढ़ेको हो। राजमार्ग अवरूद्ध भएपछि बढ़ाइयो ताजा तरकारीको मूल्य, कान्तिपुरको अर्थ पृष्ठको खबर हो यो। र नेपाल र वेस्ट इण्डिज बीचको सिरिज आजदेखि शीर्षकमा नयाँ पत्रिकाले खबर छापेको छ। छा। पत्र पत्रिकाले छापेका यिनै प्रसंगसँगै कार्यक्रम अखबारबाट विदा हुन्छौं। प्रविधिमा शंकर भण्डारीलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।